الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم. اللہ پاک نے ایک فرشتہ پیدا کیا جس کے دونوں بازوؤں کا درمیانی فاصلہ مشرق و مغرب کو گھیرے ہوئے, اس کا سر زیر عرش یعنی عرش کے نیچے ہے اور دونوں پاؤں تحت الثرا یعنی ساتویں زمین کے نیچے ہیں. روئے زمین پر آباد خلق یعنی مخلوق کے برابر اس کے پر ہے. میری امت میں سے جب کوئی مرد یا عورت مجھ پر درود بھیجتا ہے تو اس فرشتے کو اذن الہی ہوتا ہے, حکم ہوتا ہے اللہ پاک کی طرف سے کہ وہ عرش کے نیچے بحر نور یعنی نور کے سمندر میں غوطہ زن ہو تو وہ غوطہ لگاتا ہے. جب باہر نکل کر وہ اپنے بازو یعنی پر چاڑتا ہے تو اس کے پروں سے قطرات ٹپکتے ہیں, ڈراپس ٹپکتے ہیں. اللہ پاک ہر قطرے سے ایک فرشتہ پیدا فرماتا ہے جو قیامت تک اس کے لیے دعائے مغفرت کرتا ہے. حوالہ بشیر القاری بشرف صحیح البخاری پیج نمبر 17. صلو علی الحبیب صلی اللہ علی محمد. مدینہ کے تاجدار صلی اللہ تعالی علیہ وآلہ وسلم نے حضرت سیدنا انس رضی اللہ عنہ سے فرمایا, بیٹا اگر تم ہمیشہ باوضو رہنے کی استطاعت رکھو یعنی طاقت رکھو تو ایسا ہی کرو, کیونکہ ملک الموت اس بندے کی روح حالت وضو میں قبض کرتا ہے اس کے لیے شہادت لکھ دی جاتی ہے. حوالہ شعب الایمان جلد 3 پیج نمبر 29 حدیث نمبر 2783. باوضو رہنے کی بھی کیا فضیلت ہے, جب بھی وضو ٹوٹے اگر ممکن ہو تو بندہ وضو کر لے, جتنا ہو سکے باوضو رہے. یعنی یہاں تک بھی ہے کہ جس کو کوئی بے وضو اور مصیبت پہنچے تو اپنے آپ کو ملامت کرے کہ بے وضو رہا کیونکہ مصیبت میں مبتلا ہوا. باوضو جو ہوتا ہے وہ مصیبت سے بھی بچا رہتا ہے, پروٹیکشن ملتا ہے اس کو. اب یہ کہ جو معتکفین ہیں تو آئے عبادت کے لیے, وضو بھی ایک عبادت ہی ہے, جتنا ہو سکے وضو کے ساتھ رہنا چاہیے اور خصوصاً نمازوں کے لیے تو پہلے سے وضو کر لیا کریں. اب بعد ایسے ہوتے ہیں اذان ہو جائے اس کے بعد بھی سستی کرتے ہیں, جاتے جاتے ہیں پھر یہ آرام آرام سے جاتے ہیں, پھر رش تو ہونا ہی ہے. یہ رش والے معتکفین بھی اگر پہلے سے وضو کرتے رہیں گے تو اتنا رش بھی نہیں ہوگا, اور جتنا وقت وضو میں گزرے گا وہ اپنی جگہ پر ثواب. جلدی جلدی وضو رکھیں گے تو پوری جماعت ملے گی, پہلی صف ملنے کا چانس, یا جتنے بھی آگے ملے گا اتنا فائدہ ہے. میں آپ کو اس میں یہ بتاؤں حرص کے لیے, یعنی جب نماز کی جماعت ہوتی ہے نا تو جماعت میں سب سے پہلے امام پر رحمت اترتی ہے فرسٹ. اچھا پھر کس پر؟ پھر جو اس کے بالکل سیدھے میں پیچھے ہوتا ہے اس پر رحمت اترتی ہے, پھر اس کے سیدھے ہاتھ پر جتنے ہیں ان پر رحمت اترتی ہے, پھر اس کے الٹے ہاتھ پر جتنے ہیں ان پر رحمت اترتی ہے, پھر اسی طرح امام کے پیچھے والے کے پیچھے جو ہے سیدھا سیدھ میں اس پر رحمت اترتی ہے, پھر سیدھے ہاتھ والے, پھر الٹے ہاتھ والے, پھر اسی کے عین پیچھے سیدھ میں, تو یوں متاخر تک. تو جتنا قریب ہوں گے تو رحمت کی جلدی باری آئے گی. اچھا اب یہ کہ اس کا مطلب یہ نہیں کہ اب پہلے سیدھی طرف ساری سب بھر دو الٹے ہاتھ کی خالی چھوڑ دو کہ رحمت اترے گی, تو پھر یہاں پھر دوسرا مسئلہ ہے کہ بیلنس ایکول امام کے پیچھے, جیسے کہ کل سمجھو کہ 7 اسلامی بھائی ہیں تو ایک تو اب امام کے پیچھے کھڑا ہوا ہے تو اب 3 3 ان کے لیفٹ رائٹ ہو جائیں, ताकि सफ जो है ना उसका एक उसमें बाकी रहे। और मसला भी यही है कि सफ पे ऐसा नहीं करना कि एक साइड लंबी हो और एक साइड छोटी हो। वुजू के बारे में कुछ अर्ज करूं, एक तो ये कि वुजू के वक्त नियत करनी चाहिए। आमतौर पर नियत होती है जब बड़े आगे आस्तीन चढ़ाई वुजू खाने पर पहुंचे तो ये जहन में होता है कि मैं वुजू कर रहा हूं, तो यह तो नियत। अगर ये कि नियत ही ना हो बिल्कुल तो वुजू हो जाएगा लेकिन क्या नुकसान होगा कि वुजू में नियत करना सुन्नत मुअक्कद है। मेरे आका आला हज़रत रहमतुल्लाह अलैह फरमाते हैं वुजू में नियत ना करने की आदत से गुनाहगार होगा। इसमें नियत सुन्नत मुअक्कदा है न ताकीदी सुन्नत है। हवाला फतावा रज़वियाम जिल्द 4 पेज नंबर 616। वुजू करते वक्त मुंह धोते वक्त खास एहतियातें करनी होती है कि मुंह धोने में एक तो ये कि अगर जोर से छप छप करके पानी मारते हैं तो ये मकरूह है, और अगर दूसरे कोई हैं आजू बाजू इन आस पास हैं तो उनको छींटे भी उड़ेंगे, इससे हो सकता है कि इनकी दिल आजारी हो, दिल आजारी भी हो सकता है वह लड़ाई भी हो जाए तो गुस्से वाला बैठा हो तो ये और नुकसान, फिर आपको भी गुस्सा आ जाए तो शैतान बोले बस मेरा काम हो गया। तो ऐसा नहीं करना है, मुंह पे छप करके इस तरह नहीं मारना, नॉर्मल जिस तरह मुंह धोते इस तरह धोना है। पानी डालते वक्त फूंकना भी मकरूह है, जैसे कि वो आप रोजे में शायद ऐसा होता होगा उसे में ये पानी ले लो करते रहे मुंह में पानी ना चला जाए, तो फूंकना ये भी मना है, मकरूह लिखा है। अच्छा, होंठ या आंखें इतनी जोर से बंद करें वुजू में ये भी नहीं, कि हो सकता है कि इस तरह जोर से बंद करेंगे ना तो कोई ऐसा हिस्सा सूखा रह जाए जिसका वुजू में धोना फर्ज है तो फिर वुजू नहीं होगा, ये भी एहतियात करनी है। मुंह बंद रखें नॉर्मल, क्योंकि ये जो जितना भी ये तरी है ना ये तो अंदर का हिस्सा है, तरी के बाद जो होंठ यूं आदतन जैसे बंद करते ना आमतौर पर हम मामूल के मुताबिक, ये जितना हिस्सा जो है ना ये सब धोना फर्ज है वुजू में। अंदर का धोना ये वुजू में फर्ज नहीं है, ये गुस्ल में फर्ज है। हर उज्व यानी जिस्म का पार्ट धोने के बाद उस पर हाथ पे हाथ फेर कर इसकी बूंदें, बूंदें माने कतरे, कतरा माने ड्रॉप, तो इसके ड्रॉप्स जो है ये यूं करके टपका देना चाहिए, ये मुस्ताहब है ताकि बदन या कपड़े पर ये न टपके। कपड़ों को इन कतरों से बचाना ये भी मतलब मुस्ताहब है, क्योंकि कपड़ों पर गिराना मकरूह लिखा है। और फर्श मस्जिद पर वजू के पानी के कतरे गिराना ये मकरूह तहरीमी। जब मकरूह तंजीह बोलते हैं तो इसका मतलब कि बचना बेहतर होता है, गुनाह नहीं होता, लेकिन जहां मकरूह तहरीमी बोलते हैं तो वहां गुनाह होता है, नाजायज गुनाह। और ये भी है कि जहां मकरूह लिखते हैं उलमा तो उमूमन इससे मुराद मकरूह तहरीमी होता है। और जब नमाज ये वुजू से फारिग हो गए तो बिला जरूरत हाथ मुंह वगैरह पूछे नहीं, इतना तो एहतियात कर लेनी है कि मस्जिद में वुजू किया फर्श मस्जिद पर कतरे ना गिरे, लेकिन एक तरी बाकी रखना ये अफजल है, हाथ पांव में तरी हो तो ये तरी जो है ना ये बरोज कयामत नेकियों के पलड़े में रखी जाएगी। ये तरी इन्हें भीगे हुए हाथ पांव रखना वुजू में ये अच्छा है, सवाब का काम है कि ये नेक काम है। और ये भी ये तरी जो ये जब नेकियां अमाल नामे तुलेंगे कयामत अमाल तुलेंगे तो नेकियों के पलड़े में ये रखी जाएगी। और वुजू के बाद लोग हाथ झटकते हैं पानी गिराने के लिए, तो हाथ झटकना इसको शैतान का पंखा कहा गया है, इससे भी बच रहे। दाढ़ी के बाल यानी के मुंह धोते वक्त जो दाढ़ी वाले हैं तो इन दाढ़ी के बाल अगर घने ना हो, देखिए जैसे ये मेरी दाढ़ी है तो ये घने बाल है, करीब करीब बहुत ज्यादा मतलब बाल ये घने कहलाते हैं, तो दाढ़ी के बाल अगर घने ना हो तो जिल्द यानी स्किन का धोना, चमड़े खाल का धोना फर्ज है। और अगर घने हो तो गले की तरफ दबाने से जिस कदर चेहरे के गिरदे में आए, चेहरा जो है ये इस तरह ये इसके गिरदे में आ गया ना, ये सब जो है ये बाल इनका धोना फर्ज है और जड़ों का धोना फर्ज नहीं। और जो हल्के से अब इसके नीचे आए, ये लटक रहे हैं जो नीचे, तो जो हल्के से नीचे हो इनका धोना जरूरी नहीं। और अगर कुछ हिस्से में घने हो, कुछ हिस्से में छदरे यानी हल्के हल्के बाल होते हैं ना बाजू का, थोड़े थोड़े बाल होते हैं, खाल नजर आ रही होती है छदरे, तो जहां घने हो वहां बाल और जहां छदरे हैं उस जगह खाल का धोना फर्ज है, स्किन का धोना फर्ज है। तो ये वजू में ये कि जैसे कि बड़ी दाढ़ी है तो ये दबा कर जो ये यहाँ के हिस्से जहां तक मुंह धोना तो इतने बाल ये धोना भी फर्ज है। इस सारे ये मूछे हैं तो इनके भी पूरे बाल धुने, भवों के पूरे बाल धुने, इस तरह इन पानी डालेंगे फिर इसको यूं करेंगे कि ताकि ये पानी सब उतरे और बहे। सिर्फ मल लेना काफी नहीं है, शुरू में मलना मुस्ताहब है पानी, खुसूसन सर्दियों में, सर्दियों में धारियां बन जाती हैं और खाल सुकड़ती है, तो उसमें पहले से पानी डाल देंगे तो ये खाल यानी स्किन जो ये नर्म हो जाएगी, पानी जल्दी बह जाएगा, ये मुस्ताहब है। हर वक्त मुस्ताहब है, सर्दियों में खासकर मुस्ताहब है, पहले से पानी हाथ पाँव में इसमें मल लें, इससे क्या जल्दी पानी बह जाएगा तो पानी खर्च भी कम होगा, इससे ये फायदा भी होगा। और ये साइडें जो है ना जल्दबाजी में जब लोग यूं धोते हैं, सर यूं नहीं धोते जिनको पता नहीं होता, तो यूं धोएंगे ना ये हिस्से, इसको कान पट्टी बोलते हैं, कान पट्टी इस तरह, तो ये अगर सूखी रह गई ना तो फिर वजू होगा नहीं। यानी जो जगह वजू जहां पानी बहाना फर्ज है तो वहां एक बाल के बराबर भी अगर जगह सूखी रहेगी तो वजू नहीं होगा, इसमें एहतियात की जरूरत है। ऐसी जल्दी नहीं करें कि जिससे वजू ही पूरा ना हो। और जहां धोना कहा गया तो इससे मुराद ये कि कम से कम उस जगह से दो दो कतरे, दो दो ड्रॉप्स बहे जाएं, कम से कम दो दो कतरे, ये तब तो फर्ज अदा होगा। खाली वो पानी मल लेंगे और वो कतरे उसमें नहीं, इतना पानी नहीं मतलब बहेगा तो फिर वजू नहीं होगा। तो बड़ी एहतियात की जरूरत है वजू करने में। और इसी तरह वो हाथ धोएंगे तो कोहनियों समेत और आधे बाजू तक हाथ धोना जो है ये मुस्ताहब है, तो कोहनियों समेत हाथ धोना ये फर्ज है, और एक एक बार धुलना फर्ज है, तीन तीन बार सुन्नत है। सलातुल अव्वाबीन की फजीलत। हज़रत सैयदना अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि हुज़ूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो मगरिब के बाद छह रकअतें इस तरह अदा करे कि इनके दरमियान कोई बुरी बात ना कहे, तो ये छह रकअतें 12 साल की इबादत के बराबर होंगी। हवाला सुनन इब्न माजा जिल्द 2 पेज नंबर 45 हदीस नंबर 1167। हजरत मुफ्ती अहमद यार खान रहमतुल्लाह अलैह इस हदीस पाक की शरह में लिखते हैं, इन जैसी अहादीस से फजाइल में सवाब इबादत मुराद होता है, न कि असल इबादत। लिहाजा इसका ये मतलब नहीं कि एक बार नमाज अव्वाबीन पढ़कर 12 साल तक नमाज से बेपरवाह हो जाए, ये नहीं है कि रोज पढ़ी जाए, जब जब पढ़ी जाए तो इसका यह सवाब है कि 12 साल की बात, लेकिन इस दरमियान बुरी बात कोई ना करे, ये भी हदीस में ये शर्त लिखी है, इनके दरमियान कोई बुरी बात ना कहे। अब मिसाल के तौर पर दो दो रकात करके पढ़ी तो बीच में बुरी बात भी तो हो सकती है ना, कोई बुरा फेल बुरी बात हो जाए तो फिर ये नहीं होना चाहिए। इसका तरीका सलातुल अव्वाबीन का ही है कि जैसे कि तीन फर्ज हमने पढ़ लिए, अब چھ پڑھنے مزید. اوابین یہ اواب معنی توبہ کرنے والا, اوابین معنی توبہ کرنے والے. تو یہ نماز توبہ کرنے والوں کی ہے, اور مغرب کی نماز کے بعد توبہ کا زیادہ محل ہے, یہ موقع ہے, زیادہ قبولیت کا چانس ہے اس میں. تو چھ رکعتیں جیسے مغرب کے فرض پڑھے, اب چھ رکعتیں ایک سلام کے ساتھ بھی پڑھ سکتے ہیں, دو سنتیں بھی آ جائیں گی اور چار نفل مزید آ جائیں گے اس میں. چھ رکعتیں نماز ادا کرتا ہوں یہ قید دینا بھی کافی ہے. اب دو ہو جائیں گی سنت, تو اس میں احتیاط یہ کرنی ہے کہ پہلی تیسری اور پانچویں رکعت میں ثنا اعوذ بسم اللہ پڑھنا ہے, اور تینوں یعنی دو دو رکعت کے بعد قاعدہ فرض ہے, قاعدہ کرنا ہے, یعنی تحیاتوں کے لیے بیٹھنا ہے, تحیاتوں پڑھنا ہے, درود شریف بھی پڑھیں, اور پھر کھڑے ہو کر ثنا اس طرح یوں مطلب یہ چھ رکعت پر سلام پھیریں گے. سنتیں بھی آ گئیں اس میں, ابوابین بھی آ گئے, سورتیں جو پڑھیں آپ کو اختیار ہے, سورہ فاتحہ اور اس کے بعد چاہے تو بھلے قل ھو اللہ ہی پڑھتے رہیں, جو مختلف سورتیں پڑھتے رہیں. اچھا اب مگر افضل یہ کہ دو دو پر سلام پھیریں, دو سنتیں پڑھ لی پھر دو نفلیں پڑھ لی پھر دو نفلیں پڑھ لی, اس طرح پڑھیں دو دو کر کے سلام پھیریں, تو یہ آسان بھی ہے اور افضل بھی ہے. تو یہ کہ بہت سو کو پتا ہوتا ہے ہمارے جو ماحول میں, تو اوابین پڑھتے بھی ماشاءاللہ خوش نصیب صحیح بھائی, تو جن کو پتا نہیں تھی یہ اب پتا چل گیا. کوشش کیجئے گا مغرب کے بعد اوابین پڑھنا, پھر تلاوت بھی ہوتی ہے یاسین شریف سورۃ الملک, اس میں بھی بیٹھنا ہے. میں میرا دل کرتا ہے یقین مانے کہ میں یہیں سنتیں اور پڑھوں مغرب کے بعد, یہ منظر میں کیونکہ سیکورٹی میں قیدی ہوں, سمجھو نظر قید ہے, باہر نہیں آ جا سکتا. میرا مطلب دل اتنا کرتا ہے, میں یہ ہلکے پہلے دیکھتا تھا لگے ہوتے تھے, میں وہ سب مزہ آتا تھا مجھے مجھے جی سارے کا, میں تو ہوں پیاسا نا, پہلے حصہ تھا آپ لوگوں کا, اب حالات نے مجھے اندر کر دیا, مگر میں قصداً نہیں کھڑا ہوتا ہے دیکھنے کے لیے, کیونکہ میں سنتیں پڑھنے کے لیے نکل جاتا ہوں کہ یہ کچھ نہ کچھ دیوانے کھڑے ہو جائیں گے مجھے دیکھنے کے لیے, اور پھر یہ بیچارے تلاوت سے محروم رہ جائیں گے, اس لیے بھاگ جاتا ہوں. کیا کروں میں آپ سے یہ بھی نہیں کہوں گا کہ آپ ہاتھ اٹھاؤں گا کہ آپ نہیں کھڑے ہوں گے, تو دوسرے آتے ہیں باہر کے آتے ہیں وہ کھڑے ہو جائیں گے, پھر وہ یوں یوں کرتے ہیں اشارے کرتے ہیں, وہ آزمائش ہوتی. تو اوپر سے بھی میں دیکھتا تھا پھر میں دیکھتا تھا کہ جمع ہونے شروع ہو, پھر نکل جاتا تھا. اس طرح صبح کو منظر دیکھتا تھا, پہلی صف والوں کی زیارت کرتا تھا, میں اوپر یوں آسانی تھی دیکھنے کی, سب کو پتہ نہیں چلتا تھا, ایک نے دیکھ لیا انہوں نے سب کو پتہ دینا ہے. سوئے ہوں کا منظر دیکھتا تھا, وہ سارے سوئے پڑے مزے سے, اب کچھ بھی نہیں دیکھ سکتا, بالکل اندر نظر نہیں آتا. چلو میرے مقدر, دیکھنا ہے تو مدینہ دیکھیے, ان جلووں کا نظارہ کچھ نہیں. بہرحال یہ بھی عبادت کے لیے جمع ہوئے ہیں, اللہ کے نیک بندے بھی اس میں ہوتے ہیں, اچھے اچھے لوگ ہوتے ہیں, وہ زیارت بھی اگر اچھی نیت سے کی جائے تو کار ثواب. اللہ پاک مجھے نصیب کرے یہ منظر, اب ایک بار کبھی رک جاؤں مغرب, لیکن مجھے خطرہ یہی کہہ رہی ہے یہ بھاگ بھاگ کے آ جائیں گے گرکلا ڈال دیں گے, اور وہ تلاوت میں رکاوٹ بنے گی. اگر کھڑا ہو گیا کبھی, جتنے مجھے سنتے ہیں کیا وہ تعاون کریں گے؟ بالکل, یعنی کہ یہاں کھڑے نہیں ہوں گے, مجھے دیکھیں گے بھی نہیں, تلاوت کرتے رہیں گے جو سنتے رہیں گے. اور اب باہر کے لوگ آ گئے تو یہ مجبوری ہے, ان کو یہ بھی نہیں کہوں گا بھاگ کے ان کو ہٹا دو, تو ان کی دل آزاری ہوگی, یہ کھڑے ہونا دیکھنا کوئی گناہ تو نہیں ہے, تلاوت اپنی جگہ پر یہ کار ثواب ہے. مگر ہمارا یہ جدول ہے کہ تلاوت ہو سنے سب, یہ ہم سمجھ سکتے سب, یہ اچھے ہی کام ہے تلاوت, ویسے زندگی میں کون سا اپنے کو نصیب ہوتا ہے. رمضان شریف کی برکت ہے کہ کچھ پرانے کریم تراویح میں اس میں اس پہ سننے کی سعادت ملتی ہے, کچھ نصیبوں کو کھول کر پڑھنے کی سعادت ملتی ہے. میں انشاءاللہ آج نیت کر لوں, آج تازہ تازہ پھر یہ بھول جائیں گے کیا کل ول کھڑا رہوں گا, تو لیکن میں دیکھوں گا اگر پھر بھی آپ نے وفا نہیں کی تو پھر مجبور فوراً نکلنا پڑے گا مجھے. میرا دل کرتا ہے, دل روتا ہے, صحیح بات یہ کہ میں مناظر پہلے دیکھتا تھا اب نہیں دیکھ سکتا. مجھے محبت ہے اعتکاف سے, رمضان سے بہت محبت ہے. یعنی یہ میں کہہ سکتا ہوں کہ جیسے سارا سال مجھے انتظار رہتا ہے, کسی کا نام رمضان ہوتا ہے نا تو میں تھوڑا یوں نوٹس جو آتا ہے میرے دل میں, یعنی کہ رمضان, رجب, شعبان, رمضان, ان تینوں میں سے کسی کا نام بھی ہوتا ہے نا تو میرا دل نوٹس لیتا ہے اس کا, ایک ہی محبت ہے بس. رجب یہ رمضان شریف کا مین انٹرنس بولتا ہوں اس کو, مین پھٹک ہے. رجب میں بہت روزے رکھے جاتے ہیں, شعبان میں بہت روزے رکھے جاتے ہیں, روزوں سے محبت ہے الحمدللہ. بس ایک سمجھو کہ رجب اس کے پہلے سے گدگدی شروع ہو جاتی ہے کہ اتنے دن باقی ہیں, رجب آنے والا ہے. رجب آ جاتا ہے تو وہ اللہم بارک لنا فی رجب و شعبان و بلغنا رمضان, یہ ہمارے یہاں تقریباً سارا سال پڑھا جاتا ہے. حسن رضا سوتے وقت اکثر پڑھاتے ہیں دعا. اتنی ہمارے رجب, شعبان, رمضان کی یادیں, اللہ ان یادوں کو سلامت رکھے, ان یادوں کے صدقے ہماری بے حساب مغفرت ہو جائے, پر رب راضی ہو جائے تو سب مل جائے گا. رب اگر راضی نہیں ہے تو پھر جو بھی کر لو, مگر اللہ کی رحمت سے مایوس نہیں ہے. اب آپ ان کی کوشش کرنی ہے اچھے رکعت کی, اور خالی رمضان میں نہیں اعتکاف میں عادت ڈالی جائے تو سارا سال انشاءاللہ اس کو نبھائیے گا. صلو علی الحبیب صلی اللہ علیہ وسلم.